أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا ومولانا أبي القاسم محمد. وعلى آل بيته الطيبين الطاهرين المعصومين الذين أذهب الله عنهم الرجس أهل البيت ويطهركم تطهيرا. اللهم صل وسلم وزد وبارك على السيدة الجليلة الجميلة المعصومة المظلومة فاطمة الزهراء صلوات الله وسلامه عليها. اشرع مجالس زندگانی حضرت فاطمۃ الزہرا سلام اللہ علیہ کے سلسلے کی آج اس نبی مجلس میں عورتوں کے بارے میں شہزادی کے نظریے کو بیان کریں گے، اور اس کے ساتھ ہی یہ بیان کریں گے اسلام نے جو عورت کو مقام عطا کیا ہے، اسلام نے عورت کو عزت اور عظمت عطا کی، بیٹی کو ماں باپ کا گلدستہ کہا، جنت ماں کے قدموں کے نیچے بتائی، یعنی ہر ہر رشتے کے لحاظ سے عورت کو عزت عطا کی ہے. اسلام نے عورت کو ذلت آمیز ماحول سے نجات دلائی. آیت الدست غیب شیرازی کہتے ہیں کہ مومنہ کا مرتبہ جنت کی حور سے بہت بڑھ کر ہے. حور کو حور اس لیے کہا گیا کہ خدا نے اسے اتنا نور اور حسن عطا فرمایا ہے کہ عقل انسانی کے لیے حیرت کا باعث ہے. مگر یہ سب فضیلت کب حاصل ہوگی؟ جب مومنہ خدا اور رسول کی اطاعت کرنے والی، واجبات پر عمل کرنے والی، جہاد بالنفس کرنے والی، صراط مستقیم پر چلنے والی ہو. اسلام نے عورتوں کی ترقی اور آزادی کے لیے بہت بلند اقدامات کیے ہیں، ان کے حقوق کی ادائیگی کے لیے عادلانہ قوانین بنائے. اسلام نے عورت کو عقیدے اور اظہار رائے کی آزادی دی، اور اسے اپنی مرضی سے ہمسر کے انتخاب کا حق دیا ہے. عورت حق ملکیت رکھتی ہے، حق بیعت وغیرہ بھی رکھتی ہے. جس طرح عورتوں پہ کچھ ذمہ داریاں ہیں، اسی طرح ان کے حقوق بھی ہیں، اور جب حقوق بھی ہیں تو ذمہ داریاں بھی ہیں. عورت کا مقام اور اس کی عظمت کو سمجھنے کے لیے یہی کافی ہے کہ جب حضرت علی علیہ السلام جناب فاطمہ کا رشتہ لے کے جناب فاطمۃ الزہرا سلام اللہ علیہ کے رشتے کے لیے نبی کریم کی خدمت میں حاضر ہوئے تو نبی نے فرمایا، ٹھہرو تاکہ میں فاطمہ کی رضا مندی لے لوں. اور شادی کے بعد نبی کریم نے جب شہزادی اور مولا کے درمیان کاموں کو تقسیم کیا تو گھر کے اندر کے کام بیوی کے سپرد کیے، باہر کے کام کی ذمہ داری مولا کائنات کو دی. اسلام نے خواتین و حضرات کے درمیان ذمہ داریاں بانٹ دیں، اور یہ ناانصافیاں کسی کو محدود کرنا نہیں ہے. مرد اور عورت دونوں ہی اپنے فرائض کی ادائیگی کے ذمہ دار ہیں. عورت اسلام کی نظر میں اتنی طاقتور اور بالا تر ہے کہ وہ تمام فرسودہ رسم و رواج کو جڑ سے اکھاڑ کر پھینک سکتی ہے. کسی بھی دباؤ میں آئے بغیر خود اسلامی تعلیمات کا نمونہ بن سکتی ہے، ایسا نمونہ جو مردوں کے لیے بھی استقامت، عزم و ایمان کا نمونہ ہو. پوری تاریخ عالم کے لیے دو عورتوں کے عزم و استقلال کو قرآن میں صاحبان ایمان کے لیے آئیڈیل قرار دیا گیا. قرآن جب با ایمان انسانوں کے لیے کوئی مثالی نمونہ پیش کرتا ہے تو مردوں کی مثال نہیں لایا، بلکہ خواتین میں سے دو کو بطور مثالی نمونہ پیش کیا. سورہ تحریم آیت نمبر 11 اور 12 میں جناب آسیہ اور جناب مریم کی مثال دی گئی ہے. ارشاد رب العزت ہوتا ہے کہ خدا نے مومنین کی تسلی کے لیے فرعون کی بیوی کی مثال بیان فرمائی ہے کہ جب انہوں نے دعا کی، پروردگار میرے لیے اپنے ہاں ایک گھر بنا، बहिश्त में एक घर बना और मुझे फ़िरौन और उसकी कारस्तानी से निजात दे और मुझे जालिम लोगों से छुटकारा अता फरमा। जनाब आसिया फ़िरौन जैसे शौहर के सामने साबित कदम रहीं। फ़िरौन के दरबार में रहकर कोई असर कबूल नहीं किया। औरत की अजमत यहाँ है कि उसका शौहर गुमराही को उस पर मुसल्लत ना कर सके। दूसरी मिसाल जनाब मरियम की दी गई। लोगों की तोहमत के मुकाबले में पहाड़ की मानिंद जमी रहीं और ख़ुदा ने अपनी कुदरत कामिला के ज़रिए रूहुल्लाह को उनके पाकीज़ा दामन में करार दिया। वो खुदा के नबी की तरबियत की ज़िम्मेदार बनी और अपने फ़र्जंद को ज़माने की तारीख दुनिया की नूरानियत का बाइस बनाया। इस्लाम ने बाज़ जिहाद से औरतों को मर्दों के शाना बशाना ला खड़ा किया है। इस्लाम ने इंसानी दर्जात रूहानी मकामात को औरत और मर्द के दरमियान बराबर बराबर तकसीम किया है। यानी इन मकामात तक रसाई इन दोनों में से किसी एक से मखसूस नहीं, दोनों में से कोई भी इस मकाम को हासिल कर सकता है। सूरह अहज़ाब आयत नंबर 35 में इरशाद रब्बुल इज़्ज़त हो रहा है, इन्नल मुस्लिमीना वल मुस्लिमाती वल मोमिनीना वल मोमिनात वल्कानितीना वल्कानिताती वस्सादिकीना वस्सादिकाती वस्साबिरीना वस्साबिरात। और आयत के आखिर में कहा गया, वस्साकिरीन अल्लाह कफ़ीरम वस्साकिराती अअद्दल्लाहु लहुम मग़फ़िरतम व अजरन अज़ीमा। यानी परवरदिगार फरमा रहा है कि बेशक मुसलमान मर्द और मुसलमान औरतें, ईमानदार मर्द और ईमानदार औरतें, फरमाबरदार मर्द और फरमाबरदार औरतें, सच बोलने वाले मर्द और सच बोलने वाली औरतें, सब्र करने वाले मर्द और सब्र करने वाली औरतें, और आखिर में कहा गया कि और अल्लाह की बकसरत याद करने वाले मर्द और याद करने वाली औरतें, बेशक इनके लिए खुदा ने मग़फ़िरत और अजर अज़ीम मुहैया कर रखा है। सूरह नहल में परवरदिगार फरमा रहा है, मर्द हो या औरत जो नेक काम करेगा और वो ईमानदार हो तो हम उसे पाकीज़ा ज़िंदगी बसर कराएंगे। इस्लाम या ईमान की मजबूती हो या खुदा की अतात गुजारी खुशू आजजी हो या खुदा की राह में सदका देना हो, सब्र इस्तकामत इज़्ज़त और नामूस की हिफाजत हो या ज़िक्र इलाही, तमाम फजीलतों में मर्द और औरत बराबर हैं जो भी खुदा के लिए नेक अमल अंजाम दे। ख़वातीन शहीदान इस्लाम के शाना बशाना चल सकती हैं, बल्कि चल रही हैं, बहुत से दिलावरों से आगे निकल सकती हैं। आज भी इसकी मिसालें देखी जा सकती हैं। आला तरीन मिसाल करबला में, बल्कि बेमिसाल नमूना करबला में नज़र आता है कि अल्लाह ने ख़वातीन पर जिहाद वाजिब नहीं किया, लेकिन जब सरहद इस्लाम पर दुश्मनों का हमला हो या शरीयत की बुनियाद ख़तरे में हो, हमला आवरों के मुकाबले में मर्दों की तादाद कम हो, तो ख़वातीन को किस शान से मैदान अमल में आना चाहिए, इसका अमली नमूना करबला की ख़वातीन ने पेश किया। ये जो हदीस है कि जो इस हाल में सुबह करे कि उसे मुसलमानों के हालात से कोई दिलचस्पी ना हो वो मुसलमान नहीं, ये हुक्म सिर्फ मर्दों के लिए नहीं है बल्कि ख़वातीन के लिए भी है कि मुसलमानों के हालात और दुनियाए इस्लाम समेत दुनिया के मसाइल की निस्बत एहसास ज़िम्मेदारी करें, उन पर तवज्जो दें, इस्लामी वजीफ़ा है। इस्लाम और इस्लाम के रहनुमाओं ने हमेशा हमें ख़तरों से आगाह किया है, तमाम मुसलमानों को सआदत भलाई की तरफ दावत दी है और औरतों के हिजाब के सिलसिले में भी उन्होंने इंतहाई ताकीद फरमाई है। इस सिलसिले में हम सैयदए निसाइल आलमीन से रुजू करेंगे। यहाँ पर हम आपकी तवज्जा खातून जन्नत के इस पैगाम की तरफ दिलाना चाहेंगी जो आपने हिजाब और औरत की भलाई के बारे में पहुँचाया, और यही हज़रत ज़हरा सलामुल्लाह अलैहा का मकतब है। हज़रत अली अलैहिस्सलाम फरमाते हैं, एक दिन मैं चंद असहाब के साथ पैगंबर की खिदमत में मौजूद था। आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने असहाब से सवाल किया, औरत की भलाई बेहतरी किस में है? कोई भी इसका सही जवाब नहीं दे सका। जब मैं घर वापस आया, रसूल अल्लाह का सवाल जनाब फ़ातिमा की खिदमत में दोहराया, तो शहज़ादी ने फरमाया कि औरत के लिए सबसे बेहतर ये है कि वो नामहरम मर्दों को ना देखे और नामहरम मर्द भी उसे ना देखे। हज़रत अली फरमाते हैं, जब मैं रसूल अल्लाह की खिदमत में गया اور حضرت زہرہ کا جواب ان کے سامنے بیان کیا. نبی نے فرمایا، یہ جواب بالکل درست اور ہر لحاظ سے منطقی ہے، فاطمہ میرا ہی ٹکڑا ہے. یعنی فاطمہ کا یہ جواب میری تربیت اور میرے مکتب کا حاصل شدہ نتیجہ ہے. پیغمبر نے معاشرے کے اس اہم مسئلے کو اپنے اصحاب کے سامنے پیش کیا تاکہ اصحاب رسول اپنی فکری صلاحیتوں کا اظہار کر سکیں، لیکن کسی ایک نے بھی رسول اللہ کی مرضی کے مطابق جواب نہیں دیا. البتہ حضرت زہرا، جن کی تربیت دامن وحی میں ہوئی، جو خود ایک محترم خاتون ہیں اور عورتوں کی فلاح اور بہبود کو بہتر طور پر سمجھتی ہیں، انہوں نے خواتین کی سعادت اور خوشبختی کو حجاب میں قرار دیا. جہاں اسلام نے عورت کو اتنی عزت اور عظمت دی ہے، وہیں عورتوں کی بھلائی کے لیے ان کی حفاظت، ان کے احترام کے پیش نظر کچھ ذمہ داریاں بھی عائد کی ہیں. شہزادی کے اس فرمان کے مطابق عورتوں کی حقیقی بھلائی، بہترین پاکیزہ پرمسرت زندگی حضرت فاطمہ کے پیغام میں ہے. پردہ عورت کی شخصیت کی حفاظت کا ضامن ہے اور ایک پاک معاشرہ وجود میں لانے کے لیے ضروری ہے. خواتین اور مردوں کے لیے جو نیک صفات بتائی گئیں، ان میں سے ایک صفت حیا اور ایک ہے عفت، دونوں کے لیے ہیں یہ دونوں صفتیں. مولا کائنات نے فرمایا، شرم و حیا تمام نیکیوں کی چابی ہے، اور فرماتے ہیں انسانوں میں سب سے عاقل وہ ہے جو سب سے زیادہ با حیا ہو. اور امام جعفر صادق علیہ السلام نے فرمایا، جس میں حیا نہ ہو اس میں ایمان نہیں. انسانی صفات میں سے ایک اور اچھی صفت بتائی گئی، غیرت، دونوں کے لیے، مرد اور عورت دونوں کے لیے. ایک اور صفت غیرت، یعنی انسان اپنی ناموس کی حفاظت کے سلسلے میں کوشش کرے. کہا گیا کہ خواتین کو چاہیے اس معاملے میں واقعی کوشش کریں، لاپرواہی نہ کریں، خود کو پست قسم کے افراد کی نگاہوں سے محفوظ رکھیں، اپنی عزت اور آبرو کا خیال کریں اور اس طرح غیرت مند بنیں، کیونکہ حجاب اور غیرت لازمی ہے. رسول اللہ فرماتے ہیں، اللہ نے میری امت کے مردوں پر جہاد اور میری امت کی عورتوں پر غیرت کو لازمی قرار دیا ہے، بس ان میں سے جو بھی صبر و استقامت سے کام لے گا اور اپنی ذمہ داری کا احساس کرے گا، اللہ تعالیٰ اسے شہید کا اجر و ثواب عطا فرمائے گا. اور جھٹے امام سے یہ روایت بھی ہے کہ نامحرم پر نگاہ کرنا ابلیس کے زہر آلود تیروں میں سے ایک تیر ہے، اور بہت سی ایسی نگاہیں ہیں جن کے نتیجے میں طولانی حسرت و یاس کا سامان ہو جاتا ہے. یعنی نامحرم کو دیکھنا انسان کو بدحواس اور بے اختیار بنا دیتا ہے، اور وہ شیطان کے جال میں اس طرح پھنس جاتا ہے کہ پھر نکلنا اس کے بس میں نہیں رہتا. اس سے سمجھ آتا ہے کہ ان نگاہوں کی حفاظت مختلف برائیوں سے بچانے کے لیے کتنی ضروری ہے. حجاب کا حکم اصولی اور منطقی ہے. جس طرح بیماری کی روک تھام کے لیے ڈاکٹر ہدایتی احتیاطی تدابیر بتاتے ہیں، اسی طرح معاشرے کو صحیح و سالم رکھنے کے لیے اسلام میں پردے کا حکم دیا گیا ہے. اور بخوبی دیکھا جا سکتا ہے کہ جن ممالک میں پردے کا رواج نہیں، وہاں فتنہ اور فساد جرائم زیادہ ہیں، اور ان کا اصل سبب یہی ہے، گھر اور خاندان تباہ ہو رہے ہیں. حجاب سے بڑھ کر کوئی چیز خواتین کو محفوظ نہیں رکھ سکتی. زیادہ تر واقعات، حادثات بے پردگی کی وجہ سے پیش آتے ہیں. آیت اللہ ابراہیم امینی کہتے ہیں کہ کیا اس بات میں عورتوں کی مصلحت ہے کہ زینت کر کے بالکل مردوں کی طرح محافل میں شرکت کریں، اور بغیر روک ٹوک کے ہر خاص و عام کے سامنے اس طرح آئیں کہ نامحرم کی نگاہیں ان کا تعاقب کریں، یا عورتوں کی مصلحت اس میں ہے کہ وہ حجاب کر کے اس طرح باہر آئیں کہ اپنی زینت نامحرم پر ظاہر نہ کریں. حجاب میں، جیسا کہ آپ لوگ جانتے ہیں کہ حجاب میں سر سے پیر تک عورت پوشیدہ ہو، صرف چہرہ اور کلائی تک ہاتھ کھلے رکھنے کی اجازت ہے، وہ بھی اس صورت میں کہ جب ان پر زینت نہ ہو، یعنی چہرے پر اور ہاتھوں پر زینت نہیں ہونی چاہیے. اور جس چیز سے حجاب کیا جا رہا ہے، یعنی وہ چادر یا وہ عبایا وغیرہ جس سے بھی حجاب کیا جا رہا ہے، وہ باریک نہ ہو، ढीला ढाला और इतना हसीन और जमील और खुशनुमा ना हो कि नामहरम की निगाहें उसकी हुस्न व जमाल की वजह से, उस पर्दे के हुस्न व जमाल की वजह से उठकर खातून की तरफ पहुँचें। इतना हसीन व जमील नहीं होना चाहिए। हदीस नबवी सल्लल्लाहु अलैहि वसल्लम है, बेहतरीन औलाद वो लड़कियां हैं जो पर्दा करती हैं। और ये भी फरमाया कि औरत के लिए मुनासिब नहीं कि घर से बाहर निकलने पर अपने लिबास को नुमाया करे। जिस तरह औरत पर अपने पर्दे का ख्याल रखने की जिम्मेदारी है, इसी तरह उसके शौहर की जिम्मेदारी है कि उसके हिजाब के असबाब फराहम करे। बीवी का हक है तो शौहर ने अदा करना है। हदीस नबवी है कि बीवी का हक है कि शौहर उसको खाना फराहम करे, उसके पर्दे के असबाब मुहैया करे और उसे मुंह बनाकर कहर आलूद निगाहों से ना देखे। अगर शौहर ने बीवी के लिए यानी बीवी के साथ ऐसा सलूक कर दिया, यानी खाना फराहम करना और उसके पर्दे के असबाब मुहैया कर दिए और कहर आलूद निगाहों से ना देखे, जैसा कि हदीस में बयान किया जा रहा है, तो आगे हदीस का जुमला यह है कि तो खुदा की कसम उसने बीवी का हक अदा कर दिया। और जब तक बेटी माँ बाप के घर में है तो वालदैन बाप भाई की ज़िम्मेदारी है कि बहन बेटी के हिजाब का ख्याल रखें। शहज़ादी कौनैन का हिजाब भी तमाम दुनिया की औरतों के लिए नमूना अमल है। एक नाबीना शख्स हजरत के दरवाज़े पर आया और अंदर आने की इजाज़त चाही। शहज़ादी पर्दे के पीछे हो गई। नबी करीम ने फरमाया, आपने पर्दा क्यों कर लिया जबकि वो नाबीना है? शहज़ादी ने फरमाया कि वो मुझे नहीं देख सकता लेकिन मैं तो उसे देख सकती हूँ और मुमकिन है कि वो मेरी बू सूंघ ले। नबी करीम जानते हैं शहज़ादी ने अपने आप को पर्दे के पीछे क्यों किया है, मगर दरियाफ्त फरमा रहे हैं ताकि शहज़ादी का जवाब सामने आए, दुनिया को पता चल जाए और हमारे लिए नसीहत बन जाए। और ये जवाब तारीख़ में महफूज हो गया। शहज़ादी के इस जवाब में दो नुक्ते, एक ये कि हमारे अंदर जुर्रत पैदा ना हो कि हम बग़ैर हिजाब नामहरम के सामने जाएं, और दूसरे ये कि खुशबू भी नामहरम तक ना पहुंचे। इसमें भी एक हिकमत बताई गई है, मसलहत बताई गई है इसकी भी। इस्लाम ने औरत को हिजाब का हुक्म दे के उसके हाथ पांव नहीं बांधे, सिर्फ इतना चाहा है कि अपनी भलाई और मसलहत के पेश नज़र हिजाब किया जाए। हिजाब तरक्की की राह में रुकावट नहीं, माशरे की बका और तरक्की में औरत का अहम किरदार है। मुसलमान माशरे की ज़रूरत के मुताबिक ख़वातीन को चाहिए कि मुख्तलिफ शोबों में महारत हासिल करें ताकि मुल्क व कौम अपने पैरों पर खड़े हो सकें, मुसलमान तरक्की कर सकें। आयतुल्ला मोहम्मद मोहम्मदी इश्तहार दी की किताब है पर्दा क्यों। उन्होंने इस किताब में लिखा कि जिसका खुलासा यह है कि मगरिब की तकलीद ने ख़वातीन को बुरी तरह मुतासिर किया। मगरबी इस्तेमारी क़ुव्वतें औरतों को घर से बाहर लाने के लिए नए नए तरीक़े अख्तियार करती हैं। टीवी, मैगज़ीन, शॉपिंग सेंटर्स वग़ैरह में बेहिजाब ख़वातीन के ज़रिए अपनी मसनूआत की शायकीन की तादाद में इजाफ़ा करना चाहते हैं ये लोग। औरत को धोखा देने के लिए आज़ादी निस्वा का नारा बुलंद किया और आज़ादी के नाम पर ख़वातीन पर ऐसा जुल्म किया जा रहा है कि औरत को मकाम इज़्ज़त व शराफत से गिरा दिया। अगर आज़ादी का मतलब ये है कि हर किस्म के लिबास हुलिये में जो चाहें करें, तो इस्लाम ऐसी आज़ादी का मुखालिफ है। आप देखें, ख़ानदान हो चाहे चाहे कोई इदारा हो, हर जगह कुछ ना कुछ तौर तरीक़े उसूलों क़वानीन होते हैं जो इंसानों की भलाई के लिए होते हैं। मिसाल के तौर पर ट्रैफिक क़वानीन, अगर इनकी पासदारी ना की जाए तो एक्सीडेंट हो जाएगा। यहाँ तो हमें एक्सीडेंट समझ आ रहा है और इस्लाम जिस एक्सीडेंट से बचाने के लिए हिजाब का कानून दे रहा है वो क्यों समझ नहीं आता? इस्लाम ऐसी आज़ादी का मुखालिफ है जो फितना और फसाद का बाइस हो। सिग्नल तोड़ने की आज़ादी कौन सा कानून देगा? अगर किसी को ऐसा लगे कि हिजाब का हुक्म हमारी आज़ादी की राह में हायल है और हर शख्स ये चाहे कि मैं जो चाहूँ करूँ, कोई कानून ना हो, हर काम की आज़ादी हो, तो एक डाकू और चोर भी कह सकता है कि मुझे भी आज़ादी दी जाए, मैं भी जो चाहूँ करूँ। इस तरह माशरा जंगल बन जाएगा। मगरबी ममालिक में बहुत सारे मामलों में जो आज़ादी दी गई उसका नतीजा हमारे सामने है कि वहाँ तलाक़ें, खुदकशी और अमराज और ना जाने कौन कौन सी मुसीबतें बकसरत मौजूद हैं। آزادی اور ترقی کے نام پر جوانوں کو برائی کی طرف کھینچا جا رہا ہے. اسلام نے جو مقام و مرتبہ عورت کو دیا وہ کہاں, اور مغربی تمدن نے جو مقام عورت کو دیا وہ کہاں؟ اسلام نے تعلیم دی, تمہاری زندگی کا مقصد معنوی ہونا چاہیے. مغربی تمدن نے کہا تمہاری زندگی کا مقصد مادی سہولتیں ہونی چاہیے. اسلام نے عورت کی پہچان کا ذریعہ ایمان, علم, اخلاق کو قرار دیا, جبکہ غیر اسلامی تمدن نے عورت کی پہچان زیور, کپڑے وغیرہ کو قرار دیا, عورت کو فیشن کا عادی بنا کر نفس پرستی میں مبتلا کر کے قیدی بنا دیا اور اسی کو آزادی کا نام دے دیا. مثلا یہ سوچ کے حلال آمدنی میں گزارا نہیں ہو سکتا, جو دل چاہے وہ سب کچھ ہونا چاہیے, حلال حرام سے کوئی غرض نہیں, یہ آزادی ہے یا نفسانی خواہشات کی قید غلامی ہے؟ آزادی کا مطلب کیا ہے؟ آزاد انسان وہ ہے جو خواہشات نفسانی کی قید سے آزاد ہو. ایک عظیم انقلاب کے بانی آیت اللہ یہ فرماتے ہیں کہ محترم خواتین, ہوشیار رہیے اور غور و فکر سے کام لیں, اور کبھی شیطان کے دھوکے میں نہیں آئیے گا جو آپ کو انقلابی جد و جہد کی راہ سے ہٹانا چاہتا ہے. آپ کو چاہیے اسلام کی پناہ میں آ جائیں, اسلام آپ کی بھلائی چاہتا ہے. اسلام میں عورت کو وہی حقوق حاصل ہیں جو مرد کو حاصل ہیں, مثلا کسب معاش کا حق, ملکیت کا حق, ووٹ لینے اور دینے کا حق, تعلیم حاصل کرنے کا حق. البتہ بعض مواقع پر خرابی پیدا ہونے کی وجہ سے کچھ چیزیں مردوں پر حرام ہیں, اسی طرح خواتین پر بھی حرام ہے. اسلام چاہتا ہے کہ عورت کھلونا نہ بنے. ماہرین عمرانیات فرانس فانون, جس نے الجزائر کے انقلابی معاشرے کا گہرا تجزیہ کیا تھا, یہ غیر مسلم ہے اور انہوں نے ڈاکٹر علی شریعتی کو ایک خط لکھا اور اس میں یہ تحریر کیا کہ وہ عورت جو باہر دیکھ سکتی ہو مگر خود نہ دکھائی دیتی ہو, وہ کچھ کہے بغیر استعمار کی راہ میں بڑی رکاوٹ ہے. اگرچہ میں مسلمان نہیں ہوں اور اسلام کے بارے میں میرے جذبات تمہاری طرح نہیں ہیں, لیکن شاید تم سے زیادہ اس بات پر یقین رکھتا ہوں اور اس حقیقت سے تم سے زیادہ آگاہ ہوں کہ اسلامی ممالک کے پاس ظالم جابر قوتوں کے خلاف اسلام کی تعلیمات پر عمل سے بڑھ کر کوئی اور زبردست حربہ نہیں. ایک عیسائی دانشور کے اسلام قبول کرنے کا واقعہ ہے کہ ایک شخص جو کہ عیسائی ہے اور دانشور ہے, اس نے اسلام قبول کیا اور ایک عالم دین کے سامنے باقاعدہ طور پر اس نے اسلام قبول کیا اور پھر یہ کہا کہ میں اب خود کو سعادت مند محسوس کر رہا ہوں, اور اس نے اسلام قبول کرنے کی وجہ یہ بیان کی کہ چند مسلمانوں کے ساتھ میرا اٹھنا بیٹھنا تھا, وہ مجھے شب جمعہ اپنے مذہبی اجتماعات میں بلاتے اور ان میں شرکت کر کے ان کے ساتھ مل جل کر مجھے اندازہ ہو گیا کہ اسلام کامل مذہب ہے. مثال کے طور پہ میں یہ دیکھا کرتا تھا کہ مسیحی لوگ عورت کے پردے کو کوئی اہمیت نہیں دیتے, بلکہ مرد اور عورت ایک ہی میز پہ کھانا کھاتے ہیں, ان کے درمیان محرم نا محرم کی کوئی تمیز نہیں کی جا سکتی. اور جب میں اپنے مسلمان دوستوں کے گھر جاتا تو وہاں مردوں میں عورتیں بالکل دکھائی نہیں دیتیں, ان کے ہاں ایک ساتھ دسترخوان پر بیٹھ کر کھانا بھی نہیں کھایا جاتا. میں نے پوچھا کہ تم عیسائیوں کی طرح اپنی عورتوں کو محفلوں میں کیوں نہیں لاتے ہو, انہیں اپنے ساتھ کھانے کے دسترخوان پر کیوں نہیں بٹھاتے ہو؟ تو انہوں نے مجھے بتایا کہ ہم مسلمان ہیں اور اسلام ہمیں ایسا کرنے کی اجازت نہیں دیتا. اسلام نے عورت کو نامحرم مردوں سے پردہ کرنے کا حکم دیا ہے اور مرد و زن کو بغیر شرائط کے ملنے سے منع کیا ہے. در حقیقت یہ بات میرے لیے غور و فکر کا سبب بنی. جب میں نے اچھی طرح سے اس امر کا جائزہ لیا تو جان گیا کہ معاشرے کی بہت سی مشکلات, فتنہ اور فساد کا سبب بے پردگی اور بہرا روی ہے. اسلام نے عورتوں کے لیے پردے کا قانون بنا کر ایسے تمام فتنہ اور فساد کا خاتمہ کر دیا ہے. چنانچہ پردے کا حکم میرے اسلام قبول کرنے کا باعث بنا. ایران میں رضا خان نے مغربی کلچر کو رائج کرنے اور اسلامی ثقافت کو مٹانے کے لیے جو ہتھکنڈے اختیار کیے تھے ان میں سے ایک یہ بھی تھا کہ 7 جنوری 1935 کو اس نے بے پردگی کو سرکاری سطح پر لازمی قرار دے دیا تھا, اور اس کے بیٹے محمد رضا پہلوی نے 7 جنوری بے پردگی کے دن قومی جشن منانے کا اعلان کیا. और उसने अपनी मुमलिकत के तमाम वसाइल मग़रबी कल्चर को फ़रोग़ देने पर लगा दिए। रज़ा ख़ान के ज़माने में ईरानी मुसलमान आकाए हुसैन कुम्मी की तकलीद में थे। तमाम मुसलमानों ने अपने मर्जय तकलीद की हिदायत पर मुबारजा किया। जब रज़ा ख़ान ने पर्दा ख़त्म करने का ऐलान किया तो इस हुक्म को कशफ़ हिजाब का हुक्म कहा गया है, तो उसके कारिंदों ने ख़वातीन के सरों से ज़बरदस्ती चादरें छीनना शुरू की। उलमाए किराम और आवाम ने एहतजाज किया, मुजाहरे किए। ऐसे ही मुजाहरों में एक मुजाहरा हरम इमाम अली रज़ा अलैहि सलाम में हुआ। तो जो मुजाहरा हुआ वो इमाम रज़ा अलैहि सलाम के हरम में वाक़ मस्जिद गौहर शाद में किया गया। शाह ईरान के हुक्म से लोगों पर वहाँ गोलियाँ चला दी गईं और लोगों को गोलियों से भून कर रख दिया गया। इससे बढ़कर जुल्म व बर्बरियत क्या होगी कि हरम इमाम में साहिबान ईमान को इस्लामी अहकाम के दिफा करने के जुर्म में वहशियाना तौर पर कत्ल कर दिया जाए। एक और वाक़या इस तरह से है कि नौरोज़ पर बीबी फातिमा मासूमा सलामुल्लाह अलैहा बीबी मासूमा कुम के रोज़े की ज़्यारत के लिए हर तरफ़ से लोग आ रहे थे नौरोज़ के मौके पर। उसी दौरान ये बात फैली कि रज़ा ख़ान के ख़ानदान की कुछ औरतें, बेपर्दा औरतें हरम में बीबी मासूमा में आएंगी। शाही ख़ानदान की ये बेअदबी लोगों में गम और गुस्से का बाइस बन गई। एक आलिम दीन सैयद नाज़िम ने अमर बिल मारूफ और नहीं अनिल मुनकिर की ज़िम्मेदारी का मज़ीद एहसास दिलाया और ये ख़बर सुनकर हौज़ा इल्मिया कुम के मुदर्रिसीन में से एक मुजाहिद आयतुल्ला शेख मोहम्मद तकी बाफिकी मैदान अमल में आ गए। उन्होंने रज़ा ख़ान के ख़ानदान से ताल्लुक़ रखने वाली औरतों को पैगाम दिया कि अगर तुम मुसलमान हो तो इस मुक़दस मकाम पर तुम्हें इस तरह बेपर्दा नहीं आना चाहिए, और अगर मुसलमान नहीं हो तो फिर तुम्हें हरम में दाखिल होने का कोई हक नहीं। आयतुल्ला शेख मोहम्मद तकी के पैगाम का रज़ा ख़ान के ख़ानदान की औरतों पर कोई असर नहीं हुआ, लिहाजा ये आलिम रब्बानी खुद हरम में बीबी मासूमा में तशरीफ़ लाए और उन्होंने रज़ा ख़ान के ख़ानदान की औरतों को सख्त तंबीह की। सूरत हाल इतनी बिगड़ गई कि ऐसा मालूम हुआ कि गोया लोग शाही हुकूमत के ख़िलाफ़ उठ खड़े होंगे, तो पुलिस ने रज़ा ख़ान को इत्तला दे दी। वो ख़ुद फ़ौज का एक दस्ता लेकर कुम पहुँचा और धोखा देकर बीबी मासूमा के हरम में पहुँच गया, और उसने वहाँ आकर आयतुल्ला शेख मोहम्मद तकी को ज़दोकोप किया, सुब्बो शितम किया गया। और फिर शाह के हुक्म से उसके कारिंदों ने इन जलील कदर आलिम को उल्टा लिटा दिया, और शाह ने अपनी लाठी से उनकी कमर को ज़ख्मी कर दिया। ऐसे मौके पर आयतुल्ला शेख मोहम्मद तकी इमाम ज़माना को मदद के लिए पुकारते, और फिर उसके बाद उन्हें क़ैद कर दिया गया और शहर बदर कर दिया गया। और आप ज़िंदगी के आखिरी लम्हात तक हुकूमत के ज़ेरे निगरानी रहे, यहाँ तक कि इस दुनिया से उठ गए। आयतुल्ला शेख मोहम्मद तकी कोई मामूली शख्सियत नहीं थे, वो आयतुल्ला शेख अब्दुल करीम हायरी की मर्जियत के दौर में हौज़ा इल्मिया कुम के मशहूर व मारूफ मुदर्रिसीन थे, मुदर्रिस थे। आपकी कब्र बीबी फातिमा मासूमा के रोज़ा अकदस के किनारे मस्जिद बालासर में वाक़ है। यानी पर्दे का मसला इतना ही अहम है कि जिसकी हिफाजत के लिए उलमा ने जद्दोजहद की, कैदोबंद की सख्तियाँ बर्दाश्त की और शहर बदल कर दिए गए। इस वक्त देखिए मोमिनात, हमारे माशरे में जो हालात नज़र आ रहे हैं, तो उन हालात के पेश नज़र सोने का जेवर पोशीदा कर दिया गया है। ज़्यादातर खुलेआम इस्तेमाल नहीं किया जा रहा, लॉकर वगैरह में रख दिया क्योंकि चोरी और डाके का ख़तरा है। हमारे लिए जेवरात बहुत कीमती हैं, बिल्कुल अकली बात है, उनको पोशीदा ही रखना चाहिए जब चोरी डाके का ख़तरा है तो। लेकिन इन जेवरात से ज़्यादा कीमती मोमिना की इज्जत का जेवर है। गौरतलब बात यह है कि एक मुसलमान औरत इस्लाम की नज़र में किस कदर बाइज्जत है, इस मोमिना को कितना हिजाब में होना चाहिए। हमारे यहाँ बुज़ुर्गों के कुछ तरीक़े चले आ रहे हैं, जिनमें से एक यह है कि जो नज़र व न्याज शहज़ादी से मंसूब हो जाए उसको छुपा दिया जाता है। कोई मर्द, हत्ता के बच्चा भी ना उसे खा सकता है ना उसे देख सकता है, ये उस नज़र का एहतराम है। इस पर तवज्जा दें, इसमें एक नुक्ता है कि जो मिठाई वगैरह शहज़ादी से मंसूब हो गई उसका इतना एहतराम है कि उसे पोशीदा कर दिया गया, तो वो मोमिनात जो कनीज़ान सैयदा कहलाती हैं उन्हें किस कदर पोशीदा होना चाहिए, उन्हें किस कदर हिजाब में होना चाहिए। हमारे बुज़ुर्गों का दूसरा तरीका ये चला आ रहा है कि मुतबर्रिक चीज़ पर पर्दा डाल दिया जाता है, यानी उसको पोशीदा कर दिया जाता है। मसलन देखें, हमारे यहाँ अज़ाख़ाने बनाए जाते हैं, आजकल तो अलमारी नुमा होते हैं, उनके दरवाज़े होते हैं, उनको बंद कर दिया जाता है। इसके बावजूद भी आप कितनी जगहों पर ये देखेंगी कि सामने से एक पर्दा डाल दिया जाता है। ये पर्दा क्यों डाला जाता है? एहतराम के पेशे नज़र। तीसरा तरीका जो अभी तक हमारे यहाँ मौजूद है वो ये कि जब नज़रों नियाज का खाना दस्तरखान पे रखा जाता है, चाहे वो बर्तनों से ढका ही क्यों ना हो, इसके बावजूद भी फिर भी उस दस्तरखान को, उस नज़र के खाने को किसी कपड़े से ढक दिया जाता है, जबकि दावत वगैरह किसी और मौके पर खाने को कपड़े से नहीं ढका जाता, मगर नज़रों नियाज के खाने को चादर या किसी कपड़े से ढक दिया जाता है। ये नज़रों नियाज का एहतराम है, इज्जत है, इसलिए कि वो खाना अब कोई आम खाना नहीं रहा, वो मुकद्दस हस्तियों से मंसूब हो गया है। इसी तरह मुसलमान औरतें, खुसूसन मोमिनात, कोई आम इंसान नहीं है, बल्कि खुदा और रसूल और मुकद्दस हस्तियों की मानने वाली हैं। एहतराम और इज्जत के पेश नज़र उन्हें भी हिजाब इस्लामी में होना चाहिए। आयतुल्ला सैयद अली ने कहा कि इस्लाम ने माशरे के माहौल को पाकीज़ा रखने और रूहानी जिस्मानी आराम व सुकून की हिफाजत के लिए इस हिजाब को वाजिब किया, ताकि ख़वातीन माशरे में बआसानी अपने उमूर अंजाम दे सकें और मर्द अपनी जिम्मेदारियों से ओहदा बरा हो सकें। यह हिजाब इस्लाम के शानदार अहकामात में से एक हुक्म है। आगे सैयद अली, आयतुल्ला सैयद अली फरमाते, मेरी बहनों बेटियों, मेरा यकीन है इस्लामी माशरे के किसी भी हिस्से में अगर मुसलमान ख़वातीन के बारे में कोई कोताही नज़र आती है, तो उसमें थोड़े मुकस्सिर मर्द हैं और थोड़ी खुद आप इस तकसीर में शामिल हैं, क्योंकि जिसको सबसे पहले ख़वातीन की इस्लामी हैसियत और मकाम व मंजिलत को पहचानना चाहिए था और उसका दिफा करना चाहिए, वो खुद ख़वातीन हैं। उन्हें जानना चाहिए खुदा और रसूल ने उनके लिए क्या अहकाम सादिर किए हैं। ज़रूरी है कि ख़वातीन अपने बारे में इस्लामी अहकामात और इस्लाम की जो उनसे तवक्कुआत हैं उनको जानें और उनको हासिल करने की कोशिश करें। अगर ख़वातीन ये ना करें तो वो अफराद जो किसी भी अकदार के पाबंद नहीं, वो ख़वातीन पर ज़ुल्म व सितम करेंगे। एक मर्द मौलाए कायनात की पैरवी करते हुए और एक औरत जनाब फ़ातिमतुज़्ज़हरा सलामुल्लाह अलैहा की पैरवी करते हुए आला मकाम को हासिल कर सकते हैं। औरत इस इस्मत के इस दर्जे पर हो कि कोई शख्स उसे बुरी आँख से ना देख सके। हिजाब के हवाले से एक बात यह भी कही जाती है कि हम ज़माने के साथ नहीं चल सकते। हकीकत की आँखों से आप दुनिया में देखें, लोग इस्लाम और हिजाब के साथ किस कदर कामयाबी की मनाजिल तय कर रहे हैं, वाज़ह हकीकत सामने है। खुदा ने कोई ऐसा हुक्म नहीं दिया जिसमें इंसान के लिए कोई नुकसान हो। खुदा के हर हुक्म में इंसान की भलाई है। अगर किसी को ऐसा लगता है कि वो इस्लाम पर अमल करके दुनिया के साथ नहीं चल सकता, तो उसकी अंडरस्टैंडिंग दुरुस्त नहीं है। और दूसरी बात, वो ये भी सोच ले कि उसने इस आर्जी दुनिया के साथ चलना है या अहले बैत के साथ चलना है। ये ज़माना दुनिया कितने दिन की है और किसके काम आई है, जबकि अहले बैत अतहार दुनिया और आखरत में वाकई हमारा सहारा हैं। जब मौत का वक्त आएगा, जब कब्र में उतारा जाएगा, जब कब्र की तन्हाई में हम तन्हा होंगे, बरज़क का सफ़र करेंगे, क़यामत में उठाए जाएंगे, हर हर मौके पर कौन मदद को आएगा, दुनिया और आखरत में किसका सहारा है। रिवायात में मौजूद है कि 14 मासूमीन अलैहिस्सलाम बंदा मोमिन की जाँ कनी के वक्त उसके सराहने तशरीफ़ लाते हैं। नबी करीम ने फरमाया, कि जो कोई मेरी बेटी फ़ातिमा से मोहब्बत करेगा मेरे साथ बहिश्त में होगा, और जो कोई भी उनके साथ दुश्मनी करेगा वो जहन्नुम में होगा। फ़ातिमा की मोहब्बत 100 मकामात पर नफ़ा बख्श होगी, उनमें से आसान तर मकामात मौत, कब्र, मीज़ान, महशर, सिरात और हिसाब किताब का मकाम है। जिससे मेरी बेटी फ़ातिमा राज़ी होंगी, मैं भी उससे राज़ी होंगा, और जिससे मैं राज़ी होंगा उस पर अल्लाह राज़ी होगा, और जिस पर फ़ातिमा गज़बनाक होंगी मैं भी उस पर गज़बनाक होऊंगा, और जिस पर मैं गज़बनाक हुआ उस पर खुदा गज़बनाक होगा। और बाहिजाब होना यकीनन शहज़ादी फ़ातिमतुज़्ज़हरा सलामुल्लाह अलैहा की खुशी का बाइस है। कुछ वाक़यात ऐसे होते हैं कि जितनी दफ़ा भी बयान किए जाएं दिलों पर असर करते हैं। ऐसा ही एक वाक़या उन मोमिना का है जिनके जनाजे पर इमाम ज़माना तशरीफ़ लाए। آیت اللہ سیستانی کے والد بزرگوار سید محمد باقر سیستانی نے امام زمانہ کی ملاقات کے لیے 40 دن اعمال انجام دینے کا ارادہ کیا. آخری جمعہ انہوں نے ایک گھر میں نور کا مشاہدہ کیا. قریب جا کے دیکھا کہ امام زمانہ گھر کے کمرے میں موجود ہیں. اور اس کمرے میں خاتون کا جنازہ رکھا ہے. وہ کہتے ہیں کہ جب میں داخل ہوا آنکھوں سے آنسو جاری تھے. میں نے سلام کیا. امام نے جنازے کی طرف اشارہ کر کے فرمایا، اس خاتون کی طرح ہو جاؤ، ہم خود تم سے ملنے کے لیے آ جائیں گے. کیا خصوصیت تھی اس مومنہ میں جس کے جنازے پر امام تشریف لائے؟ امام نے فرمایا، جب کشف حجاب کا حکم آیا، جو کہ ابھی ہم نے بیان کیا ہے، رضا خان کے زمانے میں جو کشف حجاب عورتوں کے سروں سے چادر چھینی جا رہی تھی، جب کشف حجاب کا حکم آیا، یہ خاتون مومنہ 7 سال تک گھر سے باہر نہیں نکلی، اس لیے کہ سپاہی اس کی چادر کو کھینچیں گے تو نامحرموں کی نگاہیں اس کی جانب اٹھیں گی. اس کو یہ گوارا نہ تھا، اس کو یہ برداشت نہ تھا. جناب فاطمہ الزہرا سلام اللہ علیہ کا حجاب بھی مثالی نمونہ ہے، بلکہ بے مثال نمونہ ہے کہ شہزادی کو اپنی وفات کے بعد بھی اپنے حجاب کا خیال تھا. روایت ہے کہ شہزادی نے جناب اسما بنت امیس سے فرمایا تھا کہ جس طرح لوگ عورتوں کے جنازے کو لے کر جاتے ہیں وہ طریقہ مجھے ناپسند ہے. لوگ جنازے پر کپڑا ڈال دیتے ہیں اور ہر دیکھنے والے کو اندازہ ہو جاتا ہے کہ جنازہ مرد کا ہے یا عورت کا ہے. کیا تم میرے لیے کوئی ایسی چیز بنا سکتی ہو جس سے میرا جسم چھپ جائے؟ اسما نے عرض کی کہ میں نے حبشہ میں دیکھا تھا لوگ جنازے کے لیے تابوت تیار کرتے ہیں، اگر آپ کی اجازت ہو تو میں آپ کو تابوت بنا کر دکھاتی ہوں. جناب اسما نے چارپائی منگائی، کھجور کی لکڑیاں طلب کی اور چارپائی کے ساتھ انہیں باندھ دیا اور اس پر کپڑا ڈال دیا. جناب سیدہ کو تابوت پسند آیا اور فرمایا، خدا ہے، جس طرح اسما نے میرے جسم کو چھپایا ہے تو بھی اس کے جسم کو دوزخ سے چھپا. آپ نے فرمایا، تابوت بہت اچھا ہے، اس سے میت کے مرد اور عورت ہونے کی پہچان نہیں ہو سکتی. منقول ہے کہ یہ تابوت دیکھ کر آپ مسکرا دیں، جبکہ وفات رسول کے بعد شہزادی نے ہنسنا چھوڑ دیا تھا. یعنی حجاب شہزادی کی خوشی کا باعث ہے، اور اگر اسی کو الٹا کر دیں، یعنی بے حجابی شہزادی کو تکلیف پہنچانا ہے، اور کون مسلمان ہے جو اس مظلوم بیوی کو تکلیف پہنچانا چاہے گا؟ کیونکہ یہ وہ بیوی ہیں جو اتنے مصائب اٹھا کر دنیا سے رخصت ہوئیں کہ شہزادی نے اپنے بابا کی قبر منور کی طرف رخ کر کے اشعار کی صورت میں یہ فرمایا تھا کہ آپ کے جانے کے بعد لوگوں نے اپنے مقصد حاصل کر لیے ہیں، ہم اس مصیبت سے دوچار ہوئے ہیں جس سے دنیا میں آج تک کوئی دوچار نہیں ہوا، اور کسی عربی اور عجمی کو ایسی مصیبت سے سابقہ نہیں پڑا. کل مصائب کا سلسلہ یہاں تک پہنچا تھا. جب شہزادی کی وفات ہو گئی، مولا کائنات کو خبر دی گئی، مولا کائنات سخت بیتاب ہوئے اور مولا نے یہ مرثیہ پڑھا کہ دو دوستوں کے اجتماع کا انجام جدائی ہے. نبی کے بعد فاطمہ کا اس دنیا سے جانا اس بات کی دلیل ہے کہ کوئی دوست ہمیشہ نہیں رہتا. راوی کہتا ہے کہ حضرت علی اپنے صاحبزادوں کے ساتھ اس کمرے میں آئے جہاں سیدہ نساء العالمین کا جنازہ رکھا ہوا تھا. جنازے کی پائیتی کی طرف اسما بنت امیس رو رہی تھیں اور بین کر رہی تھیں. مدینے سے گریا و بکا کی آوازیں آنے لگیں. لوگوں نے حضرت علی کے گھر کا رخ کیا. بنی ہاشم کی خواتین شہزادی کے گھر آئیں اور اتنا گریا و بکا کیا کہ شہر مدینہ لرستا ہوا محسوس ہو رہا تھا. بنی ہاشم کی خواتین بار بار کہتی تھیں، یا سیدہ، یا بنت رسول. مدینے کے مرد بڑی تعداد میں مولا کائنات کی خدمت میں حاضر ہوئے، جہاں حضرت علی علیہ السلام فرش اعلیٰ پر بیٹھے ہوئے تھے اور ان کے آگے حضرت حسن اور حسین بیٹھے رو رہے تھے. لوگ بھی شہزادوں کو روتا دیکھ کر رونے لگے. ایسے میں جناب ام کلثوم نبی کی قبر پہ پہنچیں اور رو رو کر کہا، اے بابا، اے رسول اللہ، آج ہم نے آپ کو پوری طرح کھو دیا ہے، جس کے بعد ملاقات کا کوئی امکان نہیں. آپ اپنی دختر کو اپنے پاس لے گئے. شہزادی کے یہ جملے سن کر گریے کی آوازیں بلند ہونے لگیں. تمام حاضرین بیتابی سے جنازے کے باہر آنے کے منتظر تھے تاکہ وہ نماز جنازہ پڑھ سکیں. ایسے میں جناب ابو ذر نے کہا، آپ حضرات چلے جائیں، ابھی جنازہ باہر آنے میں دیر ہے. یہ سن کر لوگ اپنے اپنے گھروں کو چلے گئے. جیسے ہی رات ہوئی، مولا کائنات نے شہزادی کو غسل و کفن دیا अब बंदे कफन बांधने से पहले अपने बच्चों को और फिज़ा को आवाज़ देकर कहा, ए हसन और हुसैन, ए ज़ैनब और उम्मे कुलसूम और फिज़ा, आओ माँ का दीदार कर लो। माँ तुमसे जुदा होती है पर उनको देख नहीं सकोगे। हसन और हुसैन रोते हुए आगे बढ़े। बच्चों ने माँ को मुखातिब करके कहा, अम्मा जान, जब हमारे नाना से आपकी मुलाकात हो उनसे कहिएगा हम दुनिया में यतीम हो चुके हैं। बैतुल अहज़ान की रिवायत, मौलाए कायनात फरमाते हैं, मैं खुदा को गवाह बनाकर कहता हूँ, उस वक़्त बिनते पैगंबर के कफन से आहो नाला की आवाज़ आई और जहरा ने अपने दोनों हाथ कफन से बाहर निकाले और हसन और हुसैन को अपने सीने से लगा लिया। उस वक्त हातिफ ने आसमान से ये सदा दिया, अबल हसन, इन दोनों बच्चों को माँ की मैयत से जुदा करो, इन्होंने आसमान के फरिश्तों को रुला दिया है। मौलाए कायनात आगे बढ़े, माँ के सीने से लिपटे हुए बच्चों को तसल्ली दी और उन्हें माँ से जुदा किया। इमाम ने जनाजे को उठाया, नमाज जनाजा पढ़ी गई और लेकर चले हैं अंधेरे में, जब तमाम आंखें महवे ख्वाब थीं। जनाजे को आहिस्ता आहिस्ता कब्र की तरफ लेकर चले। अमीरुल मोमिनीन ने खुद शहजादी के जसद अतहर को उठाया और कब्र में रखा। जनाब अब्बास कुम्मी ये नकल करते हैं कि जब शहजादी को कब्र में रखने लगे तो कब्र से दो हाथ जाहिर हुए जो रसूल अल्लाह के हाथों से मुशाबे थे। उन्होंने शहजादी के जनाजे को लेकर कब्र में रख दिया। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम बिरहमतिका या अरहमर राहिमीन। अस्सलातु वस्सलामु अलैकी व अला ज़ुर्रियतिकी या फातिमत अज़्ज़हरा या बिन्त मुहम्मद अय्यतुहल बतूल या कुर्रत आइनिर रसूल या बिज़अत नबी या उम्म सिबतैन या हुज्जतुल्लाही अला खल्क़ी या सैयदतना व मौलातना इन्ना तवज्जहना वस्तशफाना व तवस्सलना बिकी लल्लाह وقدمنا كي بين يدي حاجاتنا في الدنيا والآخرة يا وجيهة عند الله اشفعي لنا عند الله.